नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आजदेखि रूसमा 21 विश्वकप फुटबल प्रतियोगिता शुरू, उद्घाटन समारोह चल्दै, उद्घाटन खेलमा रूस र साउदी अरेबिया खेल्दै,
मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट पारेको भन्दै सत्ता पक्षकै सांसदको आपत्ति, मन्त्रीले सांसदलाई नोकरको व्यवहार गरेको गुनासो,
अहिले मालिक र नोकरको जस्तो व्यवहार रहेछ हेर्नुहोस्, हामी चाहिँ नोकर अनि मन्त्रीहरू चाहिँ अहिले मालिक भएको छ हेर्नुहोस्।
नेपाल कम्युनिष्ट पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट, दल दर्ता संविधान विपरीत भएको भनाई,
यमनमा विद्रोही विरुद्धको कार्यवाही तीव्र, आज भएको भिडन्तमा 39 जना विद्रोही मारिए,
र सशस्त्र प्रहरीको एपीएफ क्लब लालबन्दी गोल्ड कप फुटबलको फाइनलमा ललित मेमोरियल फुटबलमा आर्मी र एनआरटी विजयी।
केटाहरू के नोकेको रहेछ दिपेश?
अरे तिमीलाई थाहा छैन, नेपाल टेलिकमले हरेक हप्ताको 3 दिन शुक्रबार शनिबार आइतबार ह्याप्पी विकेन्ड प्याकमा अचम्मै सस्तो दरमा डाटा दिइरहेका छ नि त।
सस्तो भन्दा नि कति सस्तो?
मात्र 100 रुपियाँमा दैनिक 1 जीबीका दरले 3 दिनको लागि 3 जीबी डाटा पाइन्छ क्या?
ओहो साँच्चै चमत्कार, 100 रुपियाँमा 3 जीबी म पनि कुदे। सस्तो डाटा चमत्कार, शुक्रबार शनिबार आइतबार।
नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विश्वकप विशेष 2018
विश्वकप विशेष 2018
विश्वकप फुटबल प्रतियोगिताको 21 संस्करण आजदेखि रूसमा शुरू भएको छ। विश्वकै ध्यान तान्ने विश्वकप फुटबल प्रतियोगिताको अहिले रूसको राजधानी मस्कोमा भव्य उद्घाटन भइरहेको छ। उद्घाटन समारोह सकिएपछि अहिले 9:15 बजे आयोजक रूस र साउदी अरेबियाले उद्घाटन खेल खेल्नेछन्। 32 देशले सहभागिता जनाएको विश्वकप फुटबल 1 महिनासम्म चल्नेछ। थप जानकारी सहित साथी उपेन्द्र राज पाण्डेय।
एक्काइसौं विश्वकप फुटबल प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ। रुसको मस्कोमा रहेको लुझ्निकी रङ्गशालामा विभिन्न साङ्गीतिक कार्यक्रम र आतिशबाजीका साथ 21 संस्करणको विश्वकपको भव्य रूपमा उद्घाटन समारोह चलिरहेको छ। उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहितका विश्वभरका उच्च स्तरीय सरकारी प्रतिनिधिको सहभागिता छ। उद्घाटन समारोहमा 90 दशकमा पप आइकनका रूपमा प्रसिद्धि कमाएका गायक रोबी विलियम सहितका कलाकारको प्रस्तुति रहेको छ। आज बेलुकादेखि 1 महिनासम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रूस र साउदी अरेबिया खेल्दैछन्। खेल रुसको मस्कोमा रहेको लुझ्निकी रङ्गशालामा नेपाली समयअनुसार बेलुकी 9:45 बजे सुरु हुनेछ। प्रतियोगितामा सहभागी 32 देशलाई 8 समूहमा विभाजन गरिएको छ। हरेक समूहका विजेता र उपविजेता अन्तिम 16मा प्रवेश गर्नेछन्। मस्कोका 2 सहित अरू 10 सहरका 12 रङ्गशालामा विश्वकप फुटबलका खेल हुनेछन्। अबको 32 दिनसम्म विश्वकपका 64 खेल हुनेछन्। विश्वकपको 21 संस्करणका खेल रुसका 11 सहरका 12 रङ्गशालामा हुनेछन्। यी 12 रङ्गशालाहरू 1800 माइलको दूरीमा छन्। फाइनल खेल आउँदो जुलाई 25मा उद्घाटन खेल भएकै 81,000 दर्शक क्षमता रहेको लुझ्निकी रङ्गशालामा हुनेछ। विश्वकपमा 32 देशका 736 खेलाडीले मैदानमा आफ्नो प्रतिभा देखाउनेछन्। यसपटकको विश्वकपमा फुटबल इतिहासमा पहिलो पटक भिडियो एसिस्टेन्ट रेफ्री अर्थात् भिएआरको प्रयोग हुँदैछ। मैदानमा रहेका निर्णायकले नदेखेका वा विवाद भएका कुरामा भिडियो फुटेज हेरेर यथार्थ पत्ता लगाइने प्रविधि भिएआर हो। यसले खेलका क्रममा हुने विवाद र निर्णायकमाथि लाग्ने आरोप अन्त्य हुने फिफाले जनाएको छ। सन् 1930 सुरु भएको फिफा विश्वकपमा सर्वाधिक सफल टोली ब्राजिल हो। ब्राजिलले अहिलेसम्म 5 पटक विश्वकपको उपाधि उचालेको छ भने जर्मनीले अहिलेसम्म 4 पटक विश्वकपको उपाधि जितेको छ। इटालीले 4 पटक विश्वकपको ट्रफी चुम्दा अर्जेन्टिनाले 2 पटक विश्वकपको ट्रफी उचालेको छ। यस्तै उरुग्वेले 2 पटक जित्दा फ्रान्स, स्पेन र इङ्ल्यान्डले 1-1 पटक विश्वकप जितेका छन्। हुन त विश्वकपका लागि छानिएका सबै 32 देश नै उपाधिका दावेदार छन्। छनौटमा उत्कृष्ट प्रदर्शन गरेकैले उनीहरू विश्वकपसम्मको यात्रामा आएका हुन्। तर विगतको प्रदर्शन, चर्चित खेलाडी र फिफाको वरियता क्रमका आधारमा केही देशलाई मात्र विश्वकप उपाधिका दावेदारको रूपमा लिइएको छ। गएको संस्करणको विजेता जर्मनी पछिल्ला चार विश्वकपमा लगातार सेमी फाइनलसम्म गएको छ। जर्मनी युरोपको त्यस्तो एकमात्र टिम हो जसले छनौट चरणका सबै खेल जित्दै रुस यात्रा गर्न सफल भएको हो। उन्नाइस सय 1962 पछाडि कुनै पनि देशले लगातार दुईपटक विश्वकपको उपाधि जितेका छैनन्। यसअघि सन् 1958 र 1962 विश्वकपको उपाधि लगातार ब्राजिलले जितेको थियो। अहिलेसम्मका सबै विश्वकप खेल्ने एकमात्र देश ब्राजिल पनि यो विश्वकपको उपाधिको दावेदार मध्येको एक हो। तर पाँचपल्ट विश्व विजेता बनेको ब्राजिलले सन् 2002 यता उपाधि जित्न सकेको छैन। स्पेनको टिम निकै बलियो मानिएको छ। त्यसमा च्याम्पियन्स लिग विजेता रियल मड्रिड र क्लब फुटबलमा महारथी मानिने बार्सिलोनाका धेरै खेलाडी रहेका छन्। उनीहरूले यो पटक आफूहरूको पुरानो साग फर्काउने आश गरिएको छ। उसले 8 वर्ष अघि सन् 2010 विश्वकपको उपाधि जितेको थियो र सन् 2008 तथा 2012 युरोकपको उपाधि उचालेको थियो। यस्तै क्रिस्टियानो रोनाल्डोले पहिलो विश्वकप जित्ने सपना सजाएका छन्। 2 वर्ष अघि पोर्चुगलले युरोकपको उपाधि उचालेको थियो। अहिले रोनाल्डोको नेतृत्वमा पोर्चुगल विश्वकपको ट्रफी जित्ने सपनासहित रुस पुगेको छ। यस्तै लियोनल मेसी पनि अर्जेन्टिनाबाट पहिलो मुख्य उपाधि उचाल्ने लक्ष्यमा छन्। क्लब फुटबलमा सफल मानिए पनि मेसीले आफ्नो देशलाई विश्वकपको उपाधि जिताउन सकेका छैनन्। अर्जेन्टिनाले सन् 1978 र सन् 1986 गरी दुईपटक विश्वकपको उपाधि उचालेको छ भने सन् 1930 1990 र 2014 विश्वकपमा उपविजेता बनेको छ। पौल पोग्बा, एन्टोनी ग्रिजम्यान, ओलिभर जिरो, ह्युग लोरिस, केलियन एम्बाप्पे सहितका खेलाडी भएको फ्रान्सको टोलीमा पनि निकै ऊर्जा छ। ऊ 2 वर्ष अघि युरोकपमा घरेलु मैदानमा बेहोरेको फाइनलको हारलाई भुलेर त्योभन्दा ठूलो उपाधि उचाल्ने दाउमा छ। यस्तै बेल्जियम, इङ्ल्यान्ड, स्विजरल्यान्ड, नाइजेरिया लगायतका देश पनि उत्तिकै सशक्त छन्। जे होस्, आजदेखि शुरू भएको विश्वकपले 32 दिनसम्म विश्वभर तरङ्ग फैलाउनेछ। तपाईँ पनि आफूलाई मनपर्ने टिमलाई अनुशासित ढङ्गले समर्थन गर्न सक्नुहुनेछ। 4 वर्षमा एकपटक आउने विश्वकप फुटबलको मजा लिन भने नछुटाउनुहोस् है।
विश्वकप विशेष 2018
विश्वकप विशेष 2018
आजदेखि सुरु भएको विश्वकप फुटबलसँग सम्बन्धित यो रिपोर्टपछि फेरि खबरकै सिलसिला। आआफ्नो क्षेत्र र प्रदेशलाई मात्रै प्राथमिकतामा राखेर कार्यक्रम र बजेट विनियोजन गरेको भन्दै सत्ता पक्षकै सांसदहरूले मन्त्रीहरूको चर्को आलोचना गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि प्रतिनिधि सभा बैठकमा धारणा राख्दै सत्तारूढ दलकै सांसदले विषयगत मन्त्रीहरूको आलोचना गरेका हुन्। नेकपाका सांसद झपट बहादुर रावलले बजेट विनियोजनमा मन्त्री र नेताहरूले दूरदृष्टि राख्न नसकेको भन्दै नेता र मन्त्रीको नाकको टुप्पो भन्दा टाढा देख्न नसकेको आरोप लगाउनुभयो।
म उमेरले जम्मा 43 पुगेर अब 44 प्रवेश गर्दैछु। मैले खाली आँखाले हेरेँ तपाईँहरूले पेश गर्नुभएका कार्यक्रमहरू। मेरो निर्वाचन क्षेत्रमा केही कार्यक्रम परेको छ कि भनेर हेरेँ, देखिनँ। खाली आँखाले नदेखेपछि फेरि चस्मा लिएर आएँ मैले त्रिपुरेश्वर गएर, त्यो चस्मा लगाएर हेरेँ। त्यो चस्मा लाउँदा पनि मैले केही पनि देखिनँ। यसर्थ म तपाईँहरूलाई फेरि पनि हार्दिक धन्यवाद दिन चाहन्छु। म सद्बुद्धि अवस्था मैले भनेर आउँदैन, तर कामना गर्न सक्छु र सद्बुद्धि आओस्।
अहिले मालिक र नोकरको जस्तो व्यवहार रहेछ। हेर्नुहोस्, हामी चाहिँ नोकर अनि मन्त्रीहरू चाहिँ अलि मालिक भएको छ। हेर्नुहोस्, नमस्कार गरौँ अनि गयो, फाइल राख्यो, बुझायो, आयो अनि खुर्रा कुद्यो, यो ठिक कि बेठिक हो? हामी हिजो कसम खायौँ कहिले कम्युनिस्टले ढाँट्नु हुँदैन भन्दा, हेर्नुहोस्, ढाँटेको छ, ढाँटेको छ। हेर्नुहोस्, यसरी ढाँट्न मिल्छ?
त्यसै गरी सांसद मेटमणी चौधरीले म्याच फिक्सिङ गर्ने खेलाडीलाई जेल पठाइन्छ भने बजेटमा फिक्सिङ गर्ने मन्त्रीलाई पनि जेल पठाउनु पर्ने तर्क गर्नुभयो।
म्याच फिक्सिङ गर्ने खेलाडीहरूको हातमा हत्करी लाग्छ, जेल जानुपर्छ। आज मन्त्रीहरूले आफ्नो बजेट र प्रोग्राम फिक्सिङ गर्दै आफ्नो निर्वाचन क्षेत्रमा पार्ने काम गरिराख्नु भएको छ। यस मानेमा म्याच फिक्सिङ गर्ने खेलाडीहरूले जेल जानुपर्छ भने प्रोग्राम फिक्सिङ गर्ने मन्त्रीहरू जेल जानुपर्छ कि पर्दैन? जेल जानुपर्छ र यसले समृद्धिको बाटोलाई डिस्टर्ब गर्न सक्छ। यस्ता मन्त्रीहरूबाट न त देश उभो लाग्न सक्छ, न त मुलुक सम्पन्न हुन सक्छ, न नेपाली जनताहरू खुसी हुन सक्छन्। फिक्सिङ गर्दै आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा मात्रै प्रोग्राम पार्ने मन्त्रीहरूलाई जेल पठाउनुको विकल्प छैन।
आजको बैठकमा सांसदहरूले बैंकहरूले ऋण लिने नसक्ने गरी ब्याजदर बढ़ाएको भन्दै आपत्ति जनाएका छन्। नेकपाका सांसद खगराज अधिकारीले नागरिकले ऋण लिँदा 14-15% ब्याज तिर्नुपर्ने बाध्यता भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। बैंकमा पैसा राख्दा 4-5% मात्रै ब्याज पाइने तर ऋण लिँदा धेरै ब्याजदर तिर्नुपर्ने समस्याले नागरिक समस्यामा परेको उहाँको भनाइ छ। यस्तै बैठकमा कांग्रेसका सांसद डाक्टर मिनर रिजालले पर्यटन मन्त्रालयको खर्च कटौती गर्नुपर्ने भन्दै आउँदो आर्थिक वर्षमा 20 लाख पर्यटन भित्राउन पूर्वाधार विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 3 गते आइतबार बिहान 11 बजेका लागि बोलाइएको छ।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। हामीसँग रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
दिदी, ए चञ्चली दिदी, कता हो?
ओहो, लौ हेर, काम त मारामार छ त। अब एक दुईजना काम गर्ने मान्छे राख्नु पर्यो दिदी।
हेर त कति जिस्काउन सकेको यसले। लु भन, किन आइस?
यहाँ भरपर्दो केही काम गर्न सकिएन, अब विदेश जाउँ भनेको। तपाईँ त विदेश गएर फर्के कि त्यसैले केही बुझौँ भनेर आएको नि दिदी।
म त भन्छु सकेसम्म विदेश नजा। अब विदेश जाने नै हो भने गार्मेन्टको काममा जा, सुरक्षित हुन्छ, काम पनि सजिलो र कमाइ पनि राम्रो, त्यसको लागि तालिम पनि लिन पाइन्छ र विदेश जानलाई पैसा पनि लाग्दैन। म पनि त्यसै गरी तालिम लिएर गएको त हो नि मोरी।
खाने बस्ने सुविधा सहित सित्तैमा गार्मेन्ट मेसिन चलाउने सिप सिकेर वैदेशिक रोजगारीमा जान सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840255280 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनुभएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आजदेखि रूसमा 21 विश्वकप फुटबल प्रतियोगिता शुरू, मन्त्रीहरूले आफ्नै क्षेत्रमा मात्रै बजेट पारेको भन्दै सत्तापक्षकै सांसदको आपत्ति, मन्त्रीले सांसदलाई नोकरको व्यवहार गरेको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता इन्दु तुलाधरले दल दर्ता संविधान र कानून विपरीत रहेको भन्दै निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो। दल दर्ताका लागि पार्टीको केन्द्रीय समितिमा 1/3 महिला सदस्य अनिवार्य हुनुपर्ने संविधान र दल दर्ता ऐनको किटानी व्यवस्था विपरीत नेकपालाई दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो। रिटमा संविधान र दल दर्ता ऐन बमोजिम नेकपा र अन्य दलहरूलाई पनि दल दर्ता गर्न गराउन तत्काल प्रमादेश जारी गर्न पनि माग गरिएको सर्वोच्च अदालतले जनाएको छ। निर्वाचन आयोगले गएको जेठ 23 गते केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा दल दर्ता गर्ने निर्णय गरेको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमण सकेको 1 महिना बितेको छ। मोदीलाई स्वागतमा जनकपुरमा गरिएको तामझाममा भएको खर्चको विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन। जनकपुरमा मात्र मोदीको स्वागतका लागि 7 करोड 20 लाख रुपियाँ खर्च भएको चर्चा छ। तर स्वागतको जिम्मेवारी लिएका 2 नम्बर प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले खर्चको बारेमा केही पनि बोलेका छैनन्, जसले गर्दा सर्वसाधारण नागरिकमा मोदीको स्वागतका नाममा पनि भ्रष्टाचार भएको हो कि भन्ने शंका बढ्दै गएको छ। जनकपुरबाट उज्यालो सहकर्मी शैलेन्द्र महतको रिपोर्ट।
मोस्टली गर्नुपर्ने हरिसाम नभइकन जनताले, आम जनताले सर्वसाधारणले कसरी थाहा पाउँछ कसरी कहाँ कुन कसरी खर्च भयो भन्ने कुरा त सबैलाई जानकारी हुनुपर्ने। यो कन्फ्युजिङको कुरा राम्रो कुरा होइन। भ्रष्टाचार नभइकन त सभालै छैन, भ्रष्टाचार भएकै हो।
उहाँ हुनुहुन्थ्यो सिराहा मिर्चियाका राधेकर्ण। प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्री मोदीको स्वागतमा गरेको खर्च सार्वजनिक नगर्दा राधेकर्ण जस्तै धेरैमा यस्तै शंका उपशंका हुने गरेको छ। खर्च जे जति भएको भए पनि त्यो खर्च पारदर्शी हुनुपर्छ। त्यसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा भएको खर्च यथाशीघ्र सार्वजनिक गर्नुपर्छ भन्नु पालिका नौकी इन्दिरा थापा यादव।
7,20,00,000 खर्च भयो भन्ने जहाँसम्म कुरा छ त्यो वास्तव एकदम सार्वजनिक हुनै पर्छ। के कति खर्च भयो भन्ने कुरा मान्छेले अन्दाज पनि गर्न सकिन्छ। 7,20,00,000 त पक्कै पनि खर्च भएको छैन। अब जे जति जसरी खर्च भएको छ जहाँबाट खर्च भएको छ त्यो सार्वजनिक गर्नै पर्छ। त्यसै पनि जनकपुर विकासको दृष्टिकोणले एकदम पछि नै परिरहेको छ। अब पनि यस्तै हुने भने जनकपुर कहिले पनि विकास हुँदैन।
जनकपुरमा मोदी भ्रमणको लागि जनकपुर उपमहानगरपालिकाले जानकी मन्दिरसम्मको पर्खालको भित्तामा मिथिला चित्रकला, रामानन्द चौकदेखि जानकी मन्दिरसम्मको सड़क कालो पत्रे लगायतको काम गरेको थियो। उसले 12 बिघा मैदानमा मोदीको अभिनन्दन समेत गरेको थियो। त्यस्तै प्रदेश सरकारले 12 बिघामा मञ्च व्यवस्थापनको कामदेखि जनमानस जुटाउने सम्मको काम गरेको थियो। जनकपुर उपमहानगरपालिकाले मोदीको स्वागतको समयमा झण्डै 1,80,00,000 रुपियाँ खर्च भएको जनाएको छ। तर वास्तविक खर्च कति भएको छ भन्ने तथ्याङ्क जनकपुर उपमहानगरपालिकासँग पनि छैन। अहिलेसम्म जनकपुर उपमहानगरपालिकाले खर्च किन सार्वजनिक गरेन त? उपमेयर रीता झा।
1,80,00,000 माने स्पेशल मोदीजीको लागि यो हामीले खर्च गरेको भनेको होइन, हाम्रो बजेट छुट्याएर नगरसभामा पास गरेर अनि हामीले गरेको कार्यक्रम।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्न प्रदेश सरकारले विभिन्न समितिहरू नै बनाएको थियो। प्रतिपक्षी दल नेपाली कांग्रेसले खर्च सार्वजनिक गर्न माग गर्दै प्रदेश सभा बैठक समेत अवरुद्ध गर्न थालेका छन्। त्यसैले प्रदेश सरकारमाथि पनि खर्च विवरण सार्वजनिक गर्न दबाव बढेको छ। कहिले हुन्छ त मोदी स्वागतको खर्च विवरण सार्वजनिक? प्रदेश सरकारका आर्थिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव।
संघीय सरकारले यो खर्च पठाउने कुरा गरेका थियो र अहिलेसम्म संघीय सरकारले 1 पैसा पनि खर्च पठाइसकेको स्थिति छैन। हर हिसाब जहिले पनि समिति मार्फत जान्छ। यो सरकारले चाहिँ सदनमा कहिले पनि कुनै पनि खर्चको लागि चाहिँ त्यहाँ जानकारी गराउँदैन। त्यो चाहिँ सम्बन्धित समिति मार्फत गर्छ र त्यो समिति निर्माण गर्नको लागि हामी सबै पार्टीलाई परिपत्र गरिसके र त्यो पार्टीहरूबाट प्रतिनिधि आउँछ र प्रतिनिधि आउने बित्तिकै हामी समिति बनाउँछौ र त्यो समितिमा चाहिँ हर हिसाब चाहिँ जान्छ। त्यो खर्चको हर हिसाब हामी दिन्छौ, छिटै हामी दिन चाहिँ तयार छौ। तर समिति हुन नसकेको कारणले अहिले चाहिँ हर हिसाब त्यहाँसम्म गएको छ।
सरकार तथा सरकारी निकायले गरेको खर्चको विवरण थाहा पाउनु नागरिकको मौलिक हक हो। त्यसैले प्रदेश नम्बर 2 सरकार र जनकपुर उपमहानगरपालिकाले मोदीको स्वागतमा भएको खर्च विवरण तत्काल सार्वजनिक गर्नुपर्छ र नागरिकले आशंका गरे जस्तै त्यसमा अनियमितता भएको रहेछ भने त्यसमा संलग्न लाइक कार्यवाही पनि हुनुपर्छ।
रिपोर्टपछि फेरि खबरकै सिलसिला। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाड़ीको प्रयास बिमेस्टेकको चौथो शिखर सम्मेलन भदौ 14 र 15 गते काठमाडौँमा हुने भएको छ। बिमेस्टेकको अध्यक्ष देश नेपालले शिखर सम्मेलनका लागि प्रस्ताव गरेको मिति सदस्य राष्ट्रले अनुमोदन गरेपछि भदौ 14 र 15 गते काठमाडौँमा सम्मेलन हुने भएको हो। परराष्ट्र मन्त्री प्रदीप गेवालीले परराष्ट्र मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी शिखर सम्मेलनमा सदस्य राष्ट्रका सरकार प्रमुख वा राष्ट्राध्यक्ष सहभागी हुने बताउनुभयो। सन् 1997 स्थापना भएको उपक्षेत्रीय संगठन बिमेस्टेकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, थाइल्याण्ड र श्रीलंका सदस्य रहेका छन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि, निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान, दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने,
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठपोषण प्रदान गरिने,
होस्टेलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्, तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क कीर्तिपुर भ्याली इन्स्टिच्युट, कीर्तिपुर गेट छेउ, नयाँ बजार, कीर्तिपुर। फोन 01-433-2509 433-2509, मोबाइल 98-49-421-216।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी फोन नम्बर 0140329162 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्वज्योतिमल जमल चावैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
तपाईं अहिले के सोचिरहनु भएको छ
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि
हाम्रा विशेषताहरू
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा एक महिनामा सम्पन्न गरिने
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने
होस्टलको पनि व्यवस्था छ
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-9-301
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपाल र चीनबीचको सीमानाका रसुवागढीबाट सामान आउने क्रम शुरू भएको छ निर्माणका लागि 26 ट्रिपर र 2 पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेका छन् भने 14 ट्रिपर चिनिया नाका पार गरी रसुवाको घट्टेखोला आइपुगेको चिनिया कम्पनी चाइना सीएमएमसीका प्रतिनिधि दोर्जे तामाङले बताउनु भयो सन् 2021 जुलाईमा विमानस्थलको निर्माण सम्पन्न गर्ने लक्ष्य छ
सुर्खेतको हात्तीखालमा निर्माण भइरहेको भेरी बबई डाइभर्सनको सुरुङ खन्ने काम 40% सकिएको छ चाइना ओभरसियर्स इन्जिनियरिङ ग्रुपले निर्माण गरिरहेको भेरी बबई डाइभर्सन आयोजनाको 12 किलोमिटर सुरुङ मध्ये 5.5 किलोमिटर सुरुङ मार्ग सम्पन्न भएको आयोजनाका सम्पर्क अधिकारी गणेश श्रेष्ठले जानकारी दिनुभयो
विद्युत भोल्टेजको गुणस्तर कायम गर्ने तथा बिजुलीको लोड र मागलाई सन्तुलन राख्ने क्यापासिटर बैङ्क नराख्ने उद्योगलाई सरकारले बिजुली नदिने भएको छ प्राधिकरणको प्राविधिक टोलीले पूर्वी नेपालका 140 उद्योगको स्थलगत निरीक्षण गर्दा 43 उद्योगले मात्रै क्यापासिटर बैङ्क राखेको भेटिएको थियो प्राधिकरणले देशैभरका वितरण केन्द्रलाई क्यापासिटर बैङ्क नराख्ने उद्योगको विवरण संकलन गरी पठाउन परिपत्र गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो
दोलखामा निर्माण कार्यमा ढिलाइ गर्ने 22 निर्माण कम्पनीलाई कार्यवाहीका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालय समक्ष सिफारिस गरेको छ कार्यालयले विकास निर्माणका काम समयमै सम्पन्न नगर्ने 22 निर्माण व्यवसायका कम्पनीको विवरण गृह मन्त्रालयमा पठाएको हो
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्यसूची खुद्रा व्यवसायलाई मूल्यसूची राख्न खुद्रा व्यवसायलाई निर्देशन दिएको छ आज काठमाडौँमा भएको अन्तर्क्रियामा विभागका महानिर्देशक योगेन्द्र गौचनले बजेट जारी भएपछि व्यवसायले विभिन्न वस्तुमा आफूखुसी मूल्य वृद्धि तथा वस्तुको कृत्रिम अभाव गरेको उजुरी आएको भन्दै अनिवार्य रूपमा मूल्यसूची राख्न निर्देशन दिनुभएको हो
बागलुङको अर्गलमा जीप दुर्घटना हुँदा वाडा सदस्य सहित दुईजनाको ज्यान गएको छ बागलुङको घुसमेलीबाट भात खाने डाँडाका लागि छुटेको G1/60-34 नम्बरको जीप ताराखोला गाउँपालिकाको अर्गलमा दुर्घटना हुँदा वडा नम्बर 3 वडा सदस्य हेमन्त घिमिरे र हरिराम गिरीको ज्यान गएको प्रहरीले जनाएको छ
वन समूहका पदाधिकारीबाट घुस लिँदै गरेका जिल्ला वन कार्यालय रुकुम पश्चिमका सहायक जिल्ला वन अधिकृत सहित दुईजनालाई अख्तियारले 23,000 रुपियाँ घुस पक्राउ गरेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतको टोलीले घुस लिँदै गरेका सहायक जिल्ला वन अधिकृत रोहित कुमार शाह र ग्रामीण वित्त सहायक सन्दीप अधिकारीलाई पक्राउ गरेको हो
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभाग अर्घाखाँचीका अनुसन्धान अधिकृत ताराबहादुर कुँवर विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ कुँवरले आइए तहको शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट नक्कली बनाएर सरकारी जागिर खाएको भन्ने उजुरी परेपछि अख्तियारले आज भ्रष्टाचारको मुद्दा दायर गरेको हो
डोटीको बडीकेदार गाउँपालिकाको कापडी गाडमा निर्माणाधीन सालमुनी हाइड्रो पावरको काम अन्तिम चरणमा पुगेको छ 3.33 मेगावाट क्षमताको सालमुनी जलविद्युत आयोजनाको लगानी झण्डै 1 अर्ब रुपियाँ छ बिजुली उत्पादन भएपछि गाउँ उज्यालो हुने भन्दै स्थानीय बासिन्दा खुसी भएका छन्
मेरो पनि भन्नु छ
आजबाट शुरू हुने विश्वकप फुटबलको प्रसंगमा रविन परियार हाम्रो फेसबुक पेजमा लेख्नुहुन्छ नेपालले पनि चाँडै विश्वकप खेल्ने दिन आओस् नेपाली खेलाड़ीलाई उचित तलब भत्ता, फुटबल प्रशिक्षक, कम्तीमा पनि दुईवटा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान अनि वर्षिने अरू देशसित मैत्रीपूर्ण खेलको व्यवस्था गरे नेपाली युवालाई पनि विश्वकपमा देख्न पाइन्छ अनि हाम्रो यो देशको र विपक्ष भन्दै एकअर्कालाई गाली गर्ने काम बन्द हुन्थ्यो कि।
यसै सन्दर्भमा गणेश हुजदार लेख्नुहुन्छ, विश्वकप फुटबल खेलमा ठूला ठूला देशका कुशल खेलाड़ीहरूले मात्रै सहभागी हुन पाउँछन्। नेपाली टोलीलाई पनि दक्ष र कुशल बनाउन सके नेपाल पनि विश्वकप खेल्न सक्छ। सरकारले यसतर्फ ध्यान दिन जरूरी छ।
प्रतिनिधि सभा बैठकमा सांसदहरूले मूल्य वृद्धिबारे सरकारको ध्यानाकर्षण गराएको खबर उज्यालो अनलाइनमा पढेर कामन सिंह पाखरिन लेख्नुहुन्छ, सांसदहरूले संसद भवनभित्र महँगी बढ़्यो भनेर कराउनुको कुनै पनि अर्थ छैन। जथाभावी मूल्य बढ़ाउनेहरूलाई सरकारले कार्यवाही नगर्ने र प्रभावकारी बजार अनुगमन नगरेसम्म नागरिक लुटिने क्रम रोकिने छैन।
यसै सन्दर्भमा फेसबुकमा अर्जुन खड्का लेख्नुहुन्छ, देशमा नागरिकको हितमा काम गर्ने सरकार भएको भए त बजार अनुगमन गर भनेर दबाव दिन्थ्यो होला। देशमा भाषण गर्ने र उखान टुक्का भनेरै दिन कटाउने सरकार छ, खोइ कसलाई के भन्ने, आखिर सुन्छ र कसले, जति नै भने पनि नेतालाई के नै हुन्छ र, दुःख पाउने त हामी जस्ता नागरिकले त हो।
अनि सुशील नेउपाने उज्यालोको फेसबुक पेजमा हामीलाई सुझाव दिँदै लेख्नुहुन्छ, उज्यालोका सबै कार्यक्रम राम्रा छन् तर अझै पनि भाषणलाई नै धेरै प्राथमिकतामा राखेको देखिन्छ। गाउँघरका विषय र नागरिकका सुख दुःखका कुरालाई उठाएर समस्याको समाधानतर्फ पनि उज्यालोको खबरले प्राथमिकता दिनेछ भन्ने अपेक्षा छ।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र बिना नेउपाने। नेपाल दर्पणमा अब एउटा विदेशको खबर। यमनमा भएको सरकारी र विद्रोही बीचको भिडन्तमा कम्तीमा 39 लडाकुको ज्यान गएको छ। यमनी विद्रोहीहरूको नियन्त्रण रहेको भन्दा बाहिरी ठाउँ होइडिहाडमा भएको भिडन्तमा 30 हुथी विद्रोही र 9 अन्य सरकार विरोधी विद्रोही पनि मारिएको यमनको गृह मन्त्रालयले जनाएको छ। यमनमा पछिल्लो समय सरकारी फौजले विद्रोही विरूद्धको कार्यवाही तीव्र बनाएको छ। धेरै इलाकामा विद्रोहीलाई उनीहरूको क्षेत्रबाट पछि हट्न बाध्य पारेको पनि यमनको सरकारले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा हामीले विश्वकप सम्बन्धीका खेल यसरी नै प्रस्तुत गर्यौं। अब अरू खेल खबर। सशस्त्र प्रहरीको एपीएफ क्लब सर्लाहीको लालबन्दीमा चलिरहेको लालबन्दी गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। आज भएको सेमिफाइनलमा 3-स्टार क्लबलाई 4-3 हराएर एपीएफ उपाधि नजिक पुगेको हो। उपाधिका लागि एपीएफले अर्को विभागीय टोली नेपाल पुलिससँग खेल्नेछ।
नेपाल आर्मी क्लबले 18 वर्ष मुनिको ललित मेमोरियल फुटबल च्याम्पियनशीप प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। एन्फा कम्प्लेक्स सादोबाटमा आज भएको पहिलो खेलमा लुम्बिनी फुटबल क्लबलाई 4-0 हराउँदै आर्मीले लगातार दोस्रो जित निकालेको हो। यस्तै आजै भएको दोस्रो खेलमा न्युरो टीम एनआरटीले सरस्वती फुटबल क्लबलाई 1-0 हराएको छ। 18 टीम सहभागी प्रतियोगिताको विजेताले 3,00,000 रुपियाँ पुरस्कार पाउनेछन्।
र अफगानिस्तानले इतिहासमै आज पहिलो टेस्ट क्रिकेट खेलेको छ। टेस्ट मान्यता पाएपछि पहिलो खेल खेल्ने क्रममा अफगानिस्तानले भारतसँगको खेलमा पहिल्यै बलिङको निम्तो पाएको थियो। टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो दिनको खेल सकिँदा 6 गुमाएर 347 रन बनाएको छ। भारतका शिखर धवनले 107 र मुरली विजयले 105 रन बनाएर आउट भए। खेल शुरू हुनु अघि अफगानिस्तानका राष्ट्रपति अशरफ घानी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको शुभकामना सन्देश सुनाइएको थियो। अफगानिस्तानले छोटो समयमा क्रिकेटमा फड्को मार्दै टेस्ट मान्यता पाएको हो।
र जाँदा जाँदै यो पनि खबर। विश्वकप फुटबलले विश्व तताइरहँदा सिन्धुपाल्चोकका कारागारका कैदी बन्दीलाई जिल्ला समन्वय समितिले टेलिभिजन सेट प्रदान गरेको छ। विश्वकपलाई मध्यनजर गरेर 32 एलईडी टेलिभिजन कैदीका लागि प्रदान गरिएको कारागार व्यवस्था विभाग चौताराका प्रमुख नवराज सेनले जानकारी दिनुभएको छ। यो खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आजदेखि रूसमा 21 विश्वकप फुटबल प्रतियोगिता शुरू, उद्घाटन समारोह चल्दै, उद्घाटन खेलमा रूस र साउदी अरेबिया खेल्दै,
मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट पारेको भन्दै सत्ता पक्षकै सांसदको आपत्ति, मन्त्रीले सांसदलाई नोकरको व्यवहार गरेको गुनासो,
नेपाल कम्युनिष्ट पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट, दल दर्ता संविधान विपरीत भएको भनाई,
यमनमा विद्रोही संघको कार्यवाही तीव्र, आज भएको भिडन्तमा 39 विद्रोही मारिए,
र सशस्त्र प्रहरीको एपीएफ क्लब लालबन्दी गोल्ड कप फुटबलको फाइनलमा ललित मेमोरियल फुटबलमा आर्मी र एनआरटी विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र अर्जुन पोखरेल पनि बिदा हुन्छौं। नमस्कार।